नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। साथमा छौं प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2078 साल चैत 5 गते शनिबार, चैत कृष्ण प्रतिपदा तिथि। तदनुसार सन् 2022 मार्च 19 तारीख, नेपाल सम्बत 1142। आज विभिन्न दैनिक पत्र पत्रिकाले आउँदै गरेको स्थानीय तह निर्वाचनको प्रसंगलाई सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। स्थानीय तह निर्वाचन वैशाख 11 र 12 उम्मेद्वारी दर्ता शीर्षकमा छापिएको खबर हो यो। निर्वाचन आयोगले 2079 वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्तादेखि मतदानसम्मको कार्यक्रम सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा शुक्रबार बसेको आयोग बैठकले स्थानीय तह निर्वाचनको उम्मेद्वार मनोनयन दर्ता 2079 वैशाख 11 र 12 गते हुने निर्णय गरेको छ। आयोगले शुक्रबार निर्वाचन कार्यक्रम पारित गरी सार्वजनिक गर्दै दुई दिन उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका कार्यक्रमहरू शुक्रबार स्वीकृत गरिएको जानकारी दिनुभयो। आयोगका अनुसार वैशाख 11 र 12 गते मनोनयन दर्ता भएका उम्मेद्वारको सूची 12 गते सार्वजनिक गरिनेछ। वैशाख 13 गते उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम तोकिएको छ। यसै गरी वैशाख 14 र 15 गते मनोनयन पत्र जाँच गर्ने र उजुरी उप जाँचबुझ गरी निर्णय गरिनेछ। जाँचबुझ गरिएका उम्मेद्वारको नामावली 15 गते साँझ सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। वैशाख 16 गते उम्मेद्वारले मनोनयन फिर्ता लिन सक्ने कार्यक्रम रहेको छ। यसै गरी मनोनयन फिर्ता लिने समय सकिएपछि 16 गते साँझ नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। वैशाख 17 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। वैशाख 30 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदानको कार्यक्रम छ। आयोगका अनुसार मतदान हुने समयभन्दा 48 घण्टा अगाडि अर्थात वैशाख 27 गते राति 12 बजेदेखि मौन अवधि लागू हुनेछ। प्रत्येक मतदान केन्द्रमा मतदान भएको सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रूपमा प्राप्त गरेपछि मतगणना कार्य शुरू गरिनेछ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई नागरिक दैनिकले वैशाख 11 र 12 उम्मेद्वारी मनोनयन शीर्षकमा खबर बनाएको छ भने यही प्रसंगलाई राजधानी दैनिकले अग्रपृष्ठमा विवादमा निर्वाचन आचार संहिता ठूला दल नै असन्तुष्ट शीर्षकमा खबर छापेको छ। निर्वाचन आयोगले आगामी 30 वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनैतिक दलले आपत्ति जनाएका छन्। आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता सार्वजनिक गर्दै उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ। आयोगले बनाएको निर्वाचन आचार संहिता 2078 26 बुदामा जनप्रतिनिधि उम्मेद्वार हुने हो भने मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ। कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ आयोगले जारी गरेको आचार संहितामा उल्लेख गरिएको छ। यसैबीच राजनीतिक दलले निर्वाचन आचार संहिताको विरोध गर्दै गर्दा आयोगले त्यसको बचाव गरेको छ। अहिलेको कानूनी व्यवस्था अनुसार नै निर्वाचन आचार संहितामा राजीनामाको व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दावी गर्नुभएको छ। यसैबीच राजधानी दैनिकमै स्थानीय तह निर्वाचन 11 र 12 वैशाखमा उम्मेद्वारी दर्ता शीर्षकमा खबर छापिएको छ। त्यसै गरी यसै प्रसंगलाई कान्तिपुर दैनिकले निर्वाचनमा सुरक्षाकर्मीको खाजादेखि औषधिसम्म कटौती शीर्षकमा खबर बनाएको छ। निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा 100% भत्ता र अतिरिक्त सुविधा पाउँदैछन्। सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ। आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वाचन मिति घोषणा भएदेखि अन्तिम र परिणाम आएका थप 35 दिनसम्म 100% भत्ता र अतिरिक्त सुविधा दिने निर्णय गरेको छ। उनीहरूले दैनिक खाजा खाना खर्च तथा छुट्टी संचार सुविधा बापतको रकम पाउनेछन् भने कार्यालय सहयोगीले समेत दैनिक 1000 भत्ता पाउनेछन्। 1979 वैशाख 30 हुने निर्वाचन प्रयोजनका लागि सेना प्रहरी सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई औषधि खरिद खाना खाजा विशेष भत्ता लगायत 12 शीर्षकको बजेट 100% कटौती गरिएको छ। विगतको निर्वाचनमा सुरक्षाकर्मीले एक साताका लागि यस्ता भत्ता पाउँथे। निर्वाचन अवधिभर औषधि खरिदका लागि दिइने बजेट पनि यसपालि हटाइएको छ। निर्वाचन भयरहित बनाउन अग्रभागमा खटिने सुरक्षाकर्मीका लागि मागे भन्दा निकै कम बजेट विनियोजन गरेको सरकारले म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटमा बजेट समेत कटौती गरेको छ। कान्तिपुर दैनिकले अग्र पृष्ठमा छापेको छ। यता नयाँ पत्रिका दैनिकले स्थानीय तह निर्वाचन 11 र 12 वैशाखमा उम्मेद्वारको मनोनयन शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। स्थानीय चुनावका लागि जिल्ला जिल्लामा शक्ति सन्तुलन बुझ्दै कांग्रेस उपशीर्षकमै खबर छापेको छ नयाँ पत्रिकाले। मतदाताको पुराना मतदाताको अवस्थासहित नयाँ थपिएका मतदाता विवरण, 5 वर्षमा कांग्रेसको प्रभाव र कार्यकर्ताको अवस्था, कम्युनिष्ट पार्टीमा फुटेपछि कांग्रेसको अवस्था, आसन्न स्थानीय तहको निर्वाचनका लागि रणनीति बनाउन कांग्रेसले हरेक जिल्लाको शक्ति सन्तुलन बुझ्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयले 77 जिल्लालाई शुक्रबार परिपत्र गरेर जिल्लाको राजनैतिक वस्तुस्थिति र पार्टीको शक्ति 15 चैतभित्र पठाउने भनेको छ। यसैबीच राप्रपामा वडा तहको उम्मेद्वार छनौट सम्बन्धी जिल्ला अध्यक्षको नेतृत्वमा गठित उम्मेद्वार छनौट समितिले गर्नेछ। नगरपालिका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वारी सम्बन्धित प्रदेश अध्यक्षको नेतृत्वमा गठित उम्मेद्वार छनौट समितिले निर्णय गर्नेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रमचन्द विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रस्तावसहितको राजनैतिक प्रतिवेदन पार्टी केन्द्रीय कमिटिमा पेश गर्नुभएको छ। निर्वाचन आयोगले एकै चरणमा हुन लागेको स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ नयाँ पत्रिका दैनिकले अग्र पृष्ठमा छापेको छ। स्थानीय तह निर्वाचनको प्रसंगपछि अब फरक प्रसंग। पञ्चशील र तटस्थतामा नेपाल अडिग, प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चशील र तटस्थताको सिद्धान्तमा आधारित विदेश नीति नेपालले अवलम्बन गर्दै आएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 74 वार्षिक उत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल हालसम्म कुनै पनि शक्ति राष्ट्रको पक्ष विपक्षमा नउभिएको स्पष्ट पार्नुभयो। उहाँले संयुक्त राष्ट्र संघको बडापत्रले अवलम्बन गरेका उद्देश्य र सिद्धान्तमा अडिग रहँदै नेपालले विश्व समुदायमा आफ्नो तटस्थताको छाप छाड्न सफल भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले नेपाल सधैँ भूपरिवेष्टित मुलुकहरूको साझा विकास र हितको पक्षमा उभिँदै आएको पनि बताउनुभयो। गोर्खापत्र दैनिकले अग्र पृष्ठमा छापेको छ। संवैधानिक निकायमा नियुक्ति मुद्दा काम थालेको 1 वर्षपछि सुनवाई शुरू, नागरिक दैनिकले अग्र पृष्ठमा छापेको छ। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश जारी गरी संवैधानिक निकायहरूमा गरेका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि 1 वर्षपछि सुनवाई शुरू भएको छ। ओली सरकारले अध्यादेश मार्फत राष्ट्रिय मानवाधिकार आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेपछि त्यस विरूद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ। मुद्दामा परेको 1 वर्षपछि शुक्रबार सुनवाई शुरू भएको हो। त्यसरी नियुक्त भएका पदाधिकारीले भने आफ्नो निकायको वार्षिक प्रतिवेदन प्रकाशन सहितका काम गरिरहेका छन्। यो खबर नागरिक दैनिकले अग्र पृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। आठ महिनामा कर्जा 4.5 खर्ब, निक्षेप भन्दा कर्जा 3 गुणा बढ़ता, तरलता अभाव शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा 1.32 अर्ब 12 करोड़ निक्षेप थपिएको छ। सोही अवधिमा कर्जा भने 4.51 अर्ब 24 करोड़ रूपियाँ विस्तार भएको छ। आठ महिनाको अवधिमा निक्षेप 1.32 अर्ब र कर्जा 4.51 अर्ब प्रवाह भएका कारण बैंकसँग लगानी योग्य तरलताको अभाव भएको हो। आठ महिनामा निक्षेप संकलन भन्दा 3.20 अर्ब बढ़ी कर्जा गएको देखिएको छ। साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढ़ेकोमा कार्तिकदेखि मंगिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। फोहोरमा मोहोर खोज्नेको व्यथा शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। घरबाट निस्किने फोहोर हरेक व्यक्तिका लागि समस्याका रूपमा रहेको हुन्छ। एक दिन घर बाहिर फाल्न पाइएन भने घरमै दुर्गन्ध आउँछ। अझै सड़क छेउछाउ तथा नदी किनारमा जताततै फालिएका यस्ता फोहोरले दुर्गन्ध मात्र फैलाएको छैन, वन र वन्य जन्तुमा समेत गम्भीर असर परिरहेको छ। तर यही फोहोरलाई मोहोरमा परिवर्तन गर्न जान्नेका लागि राम्रो आमदानीको स्रोत बन्ने गरेको छ। भरतपुर महानगर वडा नम्बर 3 मा डेरा गरी बस्ने लक्ष्मी गुरू गत 5 वर्षदेखि फोहोरको डुंगुरमा मोहोर कमाउन व्यस्त हुनुहुन्छ। उहाँले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई बोर्डिङ स्कूलमा पढ़ाउन यो आमदानीले सहज भएको प्रतिक्रिया दिनुहुन्छ। बाहिर काम गर्न सजिलै पाइँदैन, पाइहाले पनि हामी नपढ़ेकाले महिनाभरि ज्यालादारी गरेर 10,000 देखि 15,000 रूपियाँ कमाउन मुस्किल छ। फोहोरमा कवाड़ी सामान खोजेर बेच्दा राम्रो आमदानी हुने तर्क गर्दै उहाँले भन्नुभयो, हामीले यहाँ कवाड़ी सामान संकलन दिनमै 3-4 हजार रूपियाँ गरिरहेका छौं। लक्ष्मीको भनाईलाई आधार मान्दा न्यूनतम दैनिक 3,000 को कमाई भनेको महिनामा 90,000 को कमाई हो। फोहोरमा मोहोर खोज्नेको व्यथा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सहभागी गराउने चर्चा चलेसँगै एकीकृत समाजवादीले आफ्ना एकजना पनि सांसद नरहेको गण्डकी प्रदेशमा मन्त्री मागेको छ। गठबन्धनका नेताबीच गण्डकी सरकारमा एकीकृत समाजवादीलाई सहभागी गराउने बारे सहमति भइसकेको बताइएको छ। संविधानको धारा 170 मा गैर सांसदलाई 6 महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर सरकारमा जाने समाजवादीको तयारी रहेको छ। फागुन 30 मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढ़ी पुगेर सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने बताउनु भएको थियो। संसद विनय मन्त्रीमा गैर सांसदलाई 6 महिना मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था अनुसार गण्डकी सरकारमा सहभागिता खोज्दै एकीकृत समाजवादी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। गर्मी बढ़ेसँगै धरानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ। मार्च मध्य फागुनदेखि मध्य चैतको तापक्रम हालसम्मकै बढ़ी रेकर्ड भएको हो। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद इन्दिरा कडेलका अनुसार धरानमा 3 चैतमा 37.7 डिग्री सेल्सियस तापक्रम मापन भएको छ, जुन चैतमा 23 वर्ष यताकै सबैभन्दा बढ़ी तापक्रम हो। धरानमा गत वर्ष मार्चमा अधिकतम तापक्रम 35.4 डिग्री मापन भएको थियो। त्यस्तै 29 मार्च 2014 मा 36.6, 19 मार्च 2010 मा 36.2 र 31 मार्च 2007 मा 36 डिग्री मापन भएको थियो। वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ, भारतको राजस्थान मध्य प्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ। नेपालका तराईमा तापक्रम बढ़नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान छ। यसरी नै तापक्रम बढ़दै गएमा तराईमा तातो हावा चल्न सक्ने देखिन्छ। त्यस्तै इन्दिरा कडेल भन्नुहुन्छ, मौसमविद मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा बढ़ी छ। मनसूनी प्रणाली नहुँदा आकाश खुला छ। गर्मी याममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सिधा हुन्छ, जसले घाम तातो हुन्छ। देशभर गर्मी बढ़्यो, तराईमा लू चल्न सक्ने। धरानको तापक्रम रेकर्ड ब्रेक, मार्च महिनाको तापक्रम 23 वर्ष यताकै उच्च, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। सीमा नाकामा बनाउने भनिएका रेलमार्ग 12 वर्षदेखि अलपत्र। यो खबर कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठको हो। नेपाल भारत सीमा नाकामा अन्तर्देशीय रेलमार्ग निर्माण गर्न समझदारी भएको 12 वर्ष बित्दा पनि काम अघि बढ़न सकेको छैन। नेपाल र भारत सरकारबीच सन् 2010 5 नाकामा रेलवे पूर्वाधार निर्माण गर्ने भन्दै समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको थियो। अहिले 2 मात्र काम अघि बढ़ाइएको छ। काम अघि बढ़ाए पनि कतै जग्गाको समस्या त कतै मुआवजा नै वितरण हुन सकेको छैन। 3 नाकामा भने अहिलेसम्म अध्ययनको काम हुन सकेको छैन। सबै नाकामा भारत सरकारको अनुदानमा रेलवे पूर्वाधार निर्माण हुनेछन्। अहिले जोगबनी, विराटनगर र जयनगर, जनकपुर, बर्दिवाससम्म रेलवेको निर्माण भारतको इरकान इन्टरनेशनल लिमिटेडले गरिरहेको छ। यसमा जोगबनी विराटनगर खण्डको 18 किलोमिटर मध्ये 10 किलोमिटरको काम सकिएको रेल विभागका महानिर्देशक दीपक कुमार भट्टराईले जानकारी दिनुभयो। कान्तिपुर दैनिकको भित्री पृष्ठको प्रसंग हो यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक ईआईए रिठेपानी डाँडा काट्न प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने भनिएको रिठेपानी डाँडा कटान गर्दा 600 रूख नष्ट हुने भएको छ। यो डाँडा कटान नगर्दा विमान अवतरण र उडान सहज हुन र सुरक्षित नहुने प्राविधिकको निष्कर्षपछि प्राधिकरणले डाँडा कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ईआईए अघि बढ़ाएको हो। नागरिक उड्डयन प्राधिकरणले वन तथा वातावरण मन्त्रालयमा पेश गरेको विमानस्थलको पूरक ईआईए प्रतिवेदनमा 686 ठूला र 514 पोल आकारका रूख कटान हुने उल्लेख गरिएको छ। प्रतिवेदनमा कटान हुने रूखको सट्टामा 10 गुणाका दरले 6000 बिरूवा आयोजनाकै लागत खर्चमा डिभिजन वन कार्यालयले तोकेको स्थानमा वृक्षारोपण गरी 5 वर्षसम्म स्याहार सम्मार गर्नुपर्ने प्रस्ताव गरिएको छ। कान्तिपुर दैनिकको भित्री पृष्ठको खबर हो यो। सिद्धबाबा सड़क सुरूङ मार्ग निर्माणका लागि ठेक्का सम्झौता राजधानी दैनिकले भित्री पृष्ठमा छापेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोलदेखि पाल्पा जाने सड़क खण्डको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माणको प्रक्रिया अघि बढ़ेको छ। सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माणको प्रक्रिया अघि बढ़ेको हो। सुरूङ मार्ग निर्माणका लागि गत साता चिनिया कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग ठेक्का सम्झौता गरिएको थियो। ठेक्का सम्झौता भएसँगै चिनिया कम्पनीलाई वातावरणीय अध्ययन ईआईए र सुरूङको विस्तृत डिजाइनका लागि 9 समय दिएको छ। ठेक्का सम्झौता गरिएको चिनिया कम्पनीले सुरूङ मार्गको डिजाइन र वातावरणीय अध्ययन गरेपछि सुरूङ छेड्ने काम शुरू गर्ने सड़क विभागका योजना महाशाखा प्रमुख शिव नेपालले जानकारी दिनुभयो। सुरूङ मार्गको डिजाइन र वातावरणीय अध्ययनकै समयमा निर्माण कम्पनीले सुरूङ मार्ग बन्ने स्थानमा विद्युतका लागि पावर स्टेशन, साइट निरीक्षण, निर्माण सामग्री राख्ने स्थान लगायत बनाउनेछ। सिद्धबाबा सड़क सुरूङ मार्ग निर्माणका लागि ठेक्का सम्झौता राजधानी दैनिकले भित्री पृष्ठमा छापेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित 9 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रमुख शर्मा लगायत कर्मचारीले सवारी चालक अनुमति पत्रको परीक्षामा आर्थिक चलखेल गरी पास भएकालाई फेल र फेल भएकालाई पास गराएको पाइएपछि उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। राजधानी दैनिकले भित्री पृष्ठमै छापेको छ। रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती 220/132 केभी सबस्टेशन शनिबार उद्घाटन हुँदैछ। माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना अन्तर्गत निर्मित उक्त सबस्टेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ। तामाकोशी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत आयोजनामा यो सबस्टेशन र प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा जोड़िनेछन्। ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सबस्टेशन निकै महत्वपूर्ण मानिएको छ। माथिल्लो तामाकोशीको 456 मेगावट सहित अरू निजी क्षेत्रबाट संचालित आयोजनाको समेत गरेर करिब 1000 मेगावट बिजुली यो सब स्टेशनबाट राष्ट्रिय प्रणालीमा जानेछ। माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडका प्रवक्ता गणेश नेउपानेले भन्नुभयो, तामाकोशी खिम्ती ढल्केवर र खिम्ती बाह्रवेसी प्रसारण लाइन यो सब स्टेशनसँग जोड़िएका छन्। नयाँ खिम्ती सब स्टेशन उद्घाटन आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै श्रीया नेपाल पनि बिदा हुन्छ। यसपछि कार्यक्रम अन्तर संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।